यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देशका विभिन्न जिल्लामा हावाहुरी, असिना र हिमपात सहितको वर्षाले जनजीवन प्रभावित। भोलिसम्म सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। पहिरो खस्दा हेटौडा काठमाण्डु जोड्ने कान्ति लोकपथ अवरूद्ध। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा र भावी रणनीतिबारे छलफल। आज ईद उल फित्र पर्व मनाइँदै र इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण स्थगित गर्ने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको घोषणा।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। काठमाण्डु उपत्यका सहित देशका अधिकांश भागमा हिजो मुसलधारे वर्षा भएको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हावाहुरी, चट्याङ र सिना सहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण काठमाण्डु उपत्यका सहित बुटवल, अर्घाखाँची, ओखलढुङ्गा लगायतका क्षेत्रमा दिउँसै अन्धकार भएको थियो भने जनजीवन केही समय अस्तव्यस्त बनेको थियो। मौसमविदका अनुसार कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन सहित वर्षा र उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। वर्षासँगै आएको हावाहुरी र असिनाले कतिपय स्थानमा फलफूल र तरकारी खेतीमा सामान्य क्षति पुर्याएको विवरण समेत प्राप्त भएका छन्। मौसममा आएको यो परिवर्तन अझै भोलिसम्म कायम रहने अनुमान गरिएको छ। लामो समयदेखिको सुक्खापन र बढ़दो वायु प्रदूषणलाई भने यो वर्षाले कम गराएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि पनि मेघगर्जन, चट्याङ र असिनासहित हावाहुरी हुने पूर्वानुमान गरेको छ। महाशाखाले हिजो साँझ विज्ञप्ति जारी गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको हो। तीन दिनको बुलेटिन अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाड़ी र हिमाली भागमा बादल लाग्ने जनाएको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। भोलिदेखि क्रमिक रूपमा मौसममा सुधार आउने पनि विभागले जनाएको छ। देशका उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि जनजीवन प्रभावित बनेको छ। विभिन्न डाँडा काँडा तथा लेकाली बस्तीहरू सेताम्य बनेका छन्। कालीकोटका स्थानीय हिमाल केसीका अनुसार लगातार परेको हिमपातका कारण लेकाली क्षेत्र लाता, जाखुणा लगायत क्षेत्रमा हिमपात भएको छ। हिमपातले पशु वस्तुको गोठ खर्कमा आवत जावतमा कठिनाई भएको छ। विशेष गरी गाईवस्तु, भेडा, बाख्राको वासस्थान हिउँले ढाकिदा पशु चौपाया प्रभावित भएका छन्। चिसोले गोठालो मारमा परेका छन्। कतिपय स्थानमा हिउँसँगै पानी, असिना पनि परेको छ। लेकाली क्षेत्रमा हिमपात भएपछि चिसो बढ़ेकाले बालबालिका, वृद्ध वृद्धा तथा बिरामीहरू समस्यामा परेको स्थानीयको भनाइ छ। हावाहुरी सहित परेको असिना पानीले सल्यानमा तरकारी तथा अन्न बालीमा क्षति गरेको छ। विशेष गरी जिल्लाको कपुरकोट क्षेत्रमा बेमौसमी तरकारी खेती, गहुँ र जौमा हिजो दिउँसो परेको असिना पानीले ठूलो क्षति गरेको किसानहरूले बताएका छन्। कपुरकोट गाउँपालिका पाँच खाली निवासी कृषक भीष्म बुढाले खेतीका लागि तयार गरेको टमाटरको बेर्ना असिनाले नष्ट गरिदिएको जानकारी गराउनुभयो। गहुँ र जौमा पनि करिब 50% क्षति पुगेको उहाँले बताउनुभयो। साबिक रिम गाविस आठ क्षेत्रमा अधिकांश किसानको तरकारी, ब्याड तथा गहुँ, जौ लगायतका हिउँदे बालीमा क्षति पुगेको स्थानीयले बताएका छन्। कपुरकोट पाँचका पूर्व वडा अध्यक्ष तथा किसान याम कुमार बस्नेतले बाली भित्र्याउने बेलामा आएको असिनाले गहुँ जौ सखाप पारिदिएकाले अब उत्पादन घट्ने भन्दै किसानहरू चिन्तित बनेको बताउनुभयो। जिल्लाभर कति क्षति भयो भन्ने पूर्ण विवरण भने अझै संकलन हुन बाँकी रहेको छ। असिना पानीपछि सल्यानमा चिसो पनि बढ़ेको छ। हावाहुरी सहित परेको वर्षाका कारण हेटौडा काठमाण्डु जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ। हिजो साँझ करिब 5 बजेको समयमा मकवानपुरको भीमफेदी गाउँपालिका 8 गंगटे क्षेत्रमा सड़क माथिबाट पहिरो खस्दा सड़क पूर्ण रूपमा बन्द भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको हो। अवरूद्ध सड़क खुलाउन तथा अवस्था नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटिएको जनाइएको छ। यसैबीच हावाहुरीका कारण हेटौडा स्थित हेटौडा एफएमको टावरमा क्षति पुगेको संचालक उज्जवल चौलागाईले जानकारी दिनुभयो। त्यस्तै हेटौडा 10 सीटीएन चौरमा जारी दोस्रो वृहत खेलकुद कृषि तथा पर्यटन महोत्सवमा समेत हावाहुरीले क्षति पुर्याएको छ। वर्षाका कारण सड़क चिप्लो भएपछि नारायणघाट बुटवल सड़क खण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा 3 दिनसम्म सवारी सञ्चालनमा आंशिक रोक लगाइएको छ। वर्षाका कारण हुन सक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले हिजोदेखि भोलिसम्म प्रत्येक दिन बेलुका 7 देखि बिहान 5 बजेसम्म रातिको समयमा ठूला सवारी साधन सञ्चालनमा आंशिक रोक लगाइएको नारायणघाट बुटवल सड़क आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी विकास खनालले जानकारी दिनुभयो। सूचना अधिकारी खनालका अनुसार साना तथा लामो दूरीका यात्रुवाहक सवारी साधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइनेछ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनको समीक्षा र भावी रणनीति लगायतका विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा हिजो बसेको बैठकमा सभापति गगन कुमार थापाले दिनुभएको राजीनामा आगामी नियमित महाधिवेशन निर्वाचनको समीक्षा र भावी रणनीति लगायतका विषयमा छलफल भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकले सम्पन्न निर्वाचनमा कांग्रेसले भोगेको परिणामलाई विजय पराजयको आलोपालो श्रृंखलाको रूपमा लिँदै निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद समेत दिएको छ। बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भए पनि राजीनामाको विषयमा कुनै निर्णय नगरी बैठक सकिएको छ। केन्द्रीय कार्यसमितिको बैठक भोलि पुनः बस्ने कार्यवाहक मुख्य सचिव दुलालले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सुरक्षा निकाय कर्मचारी र सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। मध्य प्रदेश राजधानी जनकपुरमा हिजो आयोजित कार्यक्रममा उहाँले कठिन र चुनौतीपूर्ण घड़ीमा पनि निर्वाचन शान्तिपूर्ण निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षाकर्मी कर्मचारी तथा सरोकार भएका निकायको योगदानको उच्च प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदलाई चैत्र 12 गते शपथ कार्यक्रममा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। सचिवालयका अनुसार सांसदहरूको शपथ यही चैत्र 12 गते बिहीबार दिउँसो 2 बजे सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवनको बहुदेशीय सभाकक्षमा हुनेछ। शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्रको सकल र प्रतिलिपि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको 2 प्रति फोटो अनिवार्य ल्याउन भनिएको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई चैत्र 12 गते बिहीबार शपथ गराउन सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवनमा भवनको सभाकक्षको निर्माण अन्तिम चरणमा पुगेको छ। संसद भवन निर्माणको काम नसकिए पनि निर्माणाधीन संसद भवनभित्र रहेको बहुद्देश्य मल्टीपर्पोज हलमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणका लागि व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
संघीय संसद सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदलाई यही चैत 12 गते बिहिबार दिउँसो 2 बजे शपथ कार्यक्रममा उपस्थित हुन सार्वजनिक सूचना जारी गरिसकेको छ। संघीय संसद सचिवालयले निर्धारित समयभन्दा 2 घण्टा अगावै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोशाकमा शपथ ग्रहणका लागि उपस्थित हुन आग्रह गरेको छ। नवनिर्वाचित सांसदहरूलाई उहाँहरूमध्ये ज्येष्ठ सदस्यले शपथ गराउनुपर्ने भएकाले शपथ ग्रहण हुनुपूर्व ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष शपथ लिनुपर्ने हुनाले त्यसको तयारी पनि सचिवालयले गरिरहेको जनाएको छ। शपथ ग्रहण हुने दिन 12 गते अगावै हलको पूर्ण रूपमा व्यवस्थापन भइसक्ने गरी कामलाई तीव्र पारिएको छ। निर्माणाधीन संसद भवनमा अल्पकालीन रूपमा शपथ प्रयोजनका लागि हलको तयारी गरिएको र हलमा केही परीक्षण गर्न र थप्नुपर्ने माइकहरूको व्यवस्थापन बाहेक अरू काम सकिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो।
12 गते अगावै हल चाहिँ पूर्ण रूपमा तयारी भइसक्छ, एकदमै अन्तिम चरणमा छ। यो अल्पकालीन व्यवस्थापन हो, यो इमर्जेन्सी सेटअप जस्तो गरेर गरिएको छ। सदस्यहरूलाई सूचना पठाइसकिएको छ। जिल्ला प्रशासन कार्यालयलाई पनि हामीले आफ्नो जिल्लाका निर्वाचित सदस्यहरूलाई सूचना जानकारी गराइदिन भनेका पनि छौ। धन्यवाद, 7 दिनको समय छ उहाँहरूलाई।
राजनीतिक दलहरूको संसदमा अंकगणित फेरिएसँगै केही राजनीतिक दलको संसदीय दलको कार्यालयको स्थान समेत फेरिएको छ। संघीय संसद सचिवालयले हाल भएकै भौतिक संरचनामा नै संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने काम गरिरहेको छ। फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट 6 राजनीतिक दल राष्ट्रिय दलको रूपमा आएका छन्। 182 सीट सहित राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दलको रूपमा आएको छ। कांग्रेस 38 सीट सहित दोस्रो, 25 सीट सहित एमाले तेस्रो र 17 सीट सहित नेपाली कम्युनिष्ट पार्टी चौथो दलको रूपमा रहेका छन्। यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी 7 सीट सहित 5 दलको रूपमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी 5 सीट सहित 6 दलको रूपमा छ। एकजना स्वतन्त्र उम्मेद्वार रहेका छन् जस अन्तर्गत संसदको संख्याका आधारमा दलहरूलाई कार्यालय उपलब्ध गराइँदैछ। यसअघि नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको संसदीय दलको भवन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका लागि व्यवस्था गरिएको छ भने प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गरेको संसदीय दलको कार्यालय नेपाली कम्युनिष्ट पार्टी सहित अन्य दलका लागि व्यवस्थापन गरिएको छ। यस्तै नेकपा एमाले र नेपाली कांग्रेसलाई भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा क्षति पुगेको उनीहरूकै कार्यालय सरसफाई लगायतका काम गरी व्यवस्थापन गरिएको छ। फेरि संघीय संसद सचिवालयका प्रवक्ता गिरी।
सचिवालयभित्र ठूलो दलका लागि ठूलो स्पेस हुने गरेर कर्मश मिलाएर अहिलेको संरचनामा नै संसदीय दलको कार्यालय उपलब्ध गराएका छौ। साथसाथै त्यहाँ कार्यरत जनशक्तिहरू पनि उपलब्ध गराइएको छ। अब छिट्टै हामीहरू नयाँ संरचनामा जाँदैछौ। त्यहाँ संसदीय दलको कार्यालयका लागि छुट्टै डेडिकेटेड एउटा भवन पनि छ, त्यसैमा गएर व्यवस्थापन गर्ने भएकोले यहाँ अहिले पुननिर्माण गरिएको छैन।
निर्माणाधीन संसद भवनमा शपथका लागि तयार भइरहेको हलमा करिब 290 मात्रै अट्न सक्ने क्षमता रहेको छ। निर्वाचन आयोगले राष्ट्रपति समक्ष निर्वाचनको प्रतिवेदन बुझाइसकेको अवस्थामा अब संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान हुने र अबको अधिवेशन सरकारको नीति तथा कार्यक्रम बजेट लगायतमा केन्द्रित हुने हुँदा दुवै सभाको संयुक्त बैठक बस्नुपर्ने हुन्छ। संयुक्त संसदको प्रतिनिधि सभामा 275 र राष्ट्रिय सभामा 59 गरी 334 सांसद रहेका छन्। यसकारण बहुउद्देश्यीय हलमा संघीय संसदको बैठकका लागि पर्याप्त नहुने संघीय संसद सचिवालयले जनाएको छ। त्यसैले संघीय संसदको अधिवेशन पूर्व नै निर्माणाधीन संसद भवनको बाँकी काम सम्पन्न गरिसक्नुपर्ने चटारोमा सरकार रहेको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौं।
अरबी पात्रो हिजरी सम्वत अनुसार 9 महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबड़ाबाट आशीर्वाद लिएर आज ईद उल फित्र पर्व मनाउँदैछन्। आज विशेष नमाज पाठ गरेपछि 3 दिनसम्म आफूभन्दा ठूलाबड़ा कहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवै खजूर लगायत मीठा खानेकुरा खान दिने चलन छ। आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिनेछ। त्यसपछि ठूलाबड़ा कहाँ आशीर्वाद लिने क्रम शुरू हुन्छ। यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको 2.5% नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको पनि जनाइएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं सांस्कृतिक विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ़ बनाउने बताउनु भएको छ। इस्लाम धर्मावलम्बीको महान चाड ईद उल फित्र पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले ईद पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्धन र विकास गर्न ठेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। यसै गरी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ईद उल फितर पर्वका अवसरमा सभ्य शान्त समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ। यस अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। चैते दशैं अन्तर्गतको नवरात्रका लागि सुदूरपश्चिममा पुर्ख्यौली थलो फर्किनेहरूको चहल पहल बढ़ेको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
नवरात्रका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पुर्ख्यौली थलो फर्किनेहरूको संख्या दिनहुँ बढ़ेको छ। कञ्चनपुरको महेन्द्रनगर बस पार्कमा यति बेला पहाड़तर्फ जाने यात्रुको संख्या बढ़दो छ। भारतमा रोजगारी गरी फर्किएका प्रवासी, अध्ययन तथा रोजगारीका सिलसिलामा घर बाहिर रहेका व्यक्ति तथा पहाड़बाट तराई झरेका परिवार पुर्ख्यौली घर फर्किरहेका छन्। नवरात्रको अवसरमा कुलदेवता र इष्टदेवताको पूजा गर्ने परम्पराले पनि घर फर्किनेको बढेको हो। नवरात्रको महत्व के छ त आचार्य भास्कर पन्त?
चैत्र नवरात्र हिन्दूहरूको चाहिँ विशेष रूपमा नयाँ वर्ष हिंसाबाट निवृत्त भएर धर्म अडिग रहेर नव संवत्सरको शुभारम्भ मधुमास नवरात्र र नयाँ संवत्सरको विशेष महत्व भएको हुनाले यसमा आदिशक्तिको पूजा गर्नै गरिन्छ।
सुदूर पश्चिममा चैत्र असोजमा पर्ने वसन्तकालीन र शरदकालीन दुवै दशैंलाई सात्विक दशैंका रूपमा मनाउने चलन छ। पण्डित रामदत्त जोशी।
सुदूर पश्चिममा हाम्रो नवरात्रि दुई किसिमले मनाइन्छ। एउटा असोज शुक्ल पक्षको प्रतिपदा तिथिदेखि दशमीसम्म, चैत्रको महिनामा चैत्र शुक्ल पक्षको प्रतिपदा तिथिदेखि लिएर रामनवमीसम्म।
टाढा रहेका आफन्त बीच भेटघाट हुने भएकाले यसको सामाजिक महत्व पनि उत्तिकै रहेको छ। तर एकै समयमा धेरै यात्रुको चाप बढ्दा भाडा महँगो र टिकट नपाउने समस्या पनि उत्तिकै छ। तराईबाट पहाड जान लाग्नु भएका यात्रुहरू
टिकट भाडा बढाएर नजाइन हुने बाध्यता भयो, महँगो छ टिकट, डिजल बढ्यो, अर्को बढ्यो भन्दा मुस्किल छ। एउटै सिटमा दुई दुईजना बसिया छौ।
यात्रुहरूको चाप बढेसँगै व्यवसायीलाई सार्वजनिक यातायातका साधन व्यवस्थापनमा चुनौती थपिएको छ। बस व्यवसायी समितिका प्रतिनिधिहरूको भनाइ यस्तो छ।
दैनिक हामीले नम्बरकै गाडी बाहेक एक्स्ट्रा गाडी पठाउने गरेका छौँ। कुन रूटमा बढी मान्छे हुन्छ त्यो अनुसारले चाहिँ पेसेन्जरलाई सुविधा होस् भन्ने हिसाबले हामीले चाहिँ थप गाडीहरू पनि पठाउने व्यवस्था गर्छौँ।
नवरात्रीको लागि भिड भाडै छ, हम्मे हम्मे नै छ, पेट्रोल डिजेलको आकार एकैतिर छ। अब ठ्याक्कै यो समयमा यात्रुको पनि चाप त्यतिकै बढिरहेको छ।
सार्वजनिक सवारी साधनमा यात्रुहरूको चाप बढेसँगै सवारी दुर्घटनाको जोखिम समेत त्यतिकै रहेको छ।
हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर। पश्चिम एशिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको अवस्था केही सहज भएपछि आफ्ना गन्तव्यतर्फ लागेका छन्। शुरूमा दोहा, दुबई, जेद्दा र कुवेत शहरमा बढ़ी समस्यामा देखिएकामा हाल दोहा र दुबईमा सीमित मात्रामै भए पनि हवाई सम्पर्क शुरू भएकाले ती दुई ठाउँमा ट्रान्जिटमा रहेका सबै नेपालीहरू गन्तव्यतर्फ लागेको र जेद्दामा समस्यामा परेका 52 जना हज यात्रीहरू यही चैत्र 5 गते फर्किसकेको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। त्यस्तै कुवेत शहरमा समस्यामा परेका 33 जनाको पनि यही चैत्र 4 गते साउदी अरेबियाको भिसाको प्रबन्ध मिलाई गन्तव्यतर्फ जान आवश्यक समन्वय गरिएको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न 6 बुधे संकल्प पत्र पारित गरिएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 7 अधिवेशनको हिजो बसेको 6 बैठकबाट उक्त संकल्प पत्र पारित गरिएको हो। राष्ट्रिय किताबखानाले एकीकृत डिजिटल निवृत्ति भरण पेन्सन सेवा शुरू गरेको छ। राष्ट्रिय किताबखाना निजामतीले हिजो औपचारिक कार्यक्रमको आयोजना गरी निवृत्त भरणका सबै काम डिजिटल प्रणालीबाट हुने गरी सेवाको शुभारम्भ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण स्थगित गर्ने बताउनु भएको छ। इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई इरान युद्धमा तानेको आफूमाथिको आरोपको खण्डन पनि गर्नुभएको छ। यसैबीच युनाइटेड अरब इमिरेट्स, कुवेत, साउदी अरेबिया र बहराइनले इरानबाट क्षेप्यास्त्र आउने क्रम जारी नै रहेको बताएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई मध्य पश्चिम एसियामा व्याप्त द्वन्द्वको तुरन्तै अन्त्य गर्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा गुटेरेसले सन्देश प्रवाह गर्दै अमेरिका र इजरायललाई यो युद्ध अन्त्य गर्ने उत्तम समय भएको बताउनु भएको छ। अब आर्थिक समाचार।
आगामी आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारले जीडीपीको 5.5% मात्रै ऋण उठाउन पाउने भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपालको समष्टिगत आर्थिक स्थिति, राजस्व र खर्चको अनुमान र बजार सहजता समेतको विश्लेषण गरी नेपाल सरकारले आर्थिक वर्ष 2083-84 लागि उठाउन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको हो। आयोगका अनुसार आगामी वर्षमा संघीय सरकारले जीडीपीको 5.5% नबढ़ने गरी आन्तरिक ऋण परिचालन गर्न सक्नेछ। आयोगले दिएको जीडीपीको सीमाका आधारमा आगामी आर्थिक वर्षमा नेपाल सरकारले 3,93,41 करोड़ रूपियाँसम्म आन्तरिक ऋण परिचालन गर्न सक्नेछ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले 2,43,66,00,00,000 ऋण परिचालन गरिसकेको छ। वित्त आयोगले प्रतिफल दिने आयोजना तथा कार्यक्रममा मात्रै आन्तरिक ऋण परिचालन गर्न सुझाव दिएको छ। वित्त आयोगले वर्ष बजेट तर्जुमा गर्नु अघि सरकारलाई आन्तरिक ऋण उठाउने सीमा निर्धारण गरी दिने गरेको छ। आयोगले आयोजनाहरूको लागत लाभ विश्लेषण गरी आन्तरिक प्रतिफल दर बढ़ी भएका सामाजिक क्षेत्रका आयोजनामा मात्र आन्तरिक ऋणको उपयोग गर्न भनेको छ। नेपालका 75 जिल्लामा व्यावसायिक रूपमा कुखुरा पालन हुने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल व्यावसायिक कुखुरा पालन सर्वेक्षण 2081-82 नतिजा सार्वजनिक गर्दै मनाङ र मुस्ताङ बाहेक अन्य 75 जिल्लामा व्यावसायिक रूपमा कुखुरा पालन हुने गरेको देखाएको छ। प्रतिवेदनले हाल नेपालमा 22,928 फर्म र कृषकले व्यावसायिक कुखुरा पालन गरेको देखिएको र त्यसमध्ये 21,104 मासु, 1,706 फर्मले अण्डा र 118 चल्ला उत्पादन गर्दै आएको जनाइएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। आजदेखि शुरू हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको विजेताले 10,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ। नेपाल क्रिकेट संख्यानले आयोजना गर्न लागेको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले 10,00,000 र उपविजेता टोलीले 5,00,000 रूपियाँ प्राप्त गर्नेछ। प्रतियोगिता आजदेखि मूलपानी क्रिकेट मैदानमा शुरू हुनेछ। यस्तै प्रतियोगिताका खेलहरू पर्सा र जनकपुरमा समेत सञ्चालन गरिने क्यानले जनाए। अब मौसम सम्बन्धी जानकारी। आज देशका अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ सहित असिना र हावाहुरी सहित मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 11.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:08 भयो भने सूर्यास्त भरे साँझ 6:16 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशका विभिन्न जिल्लामा हावाहुरी, असिना र हिमपात सहितको वर्षाले जनजीवन प्रभावित। भोलिसम्म सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। पहिरो खस्दा हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरूद्ध। नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा निर्वाचनको समीक्षा र भावी रणनीतिबारे छलफल। आज ईद उल फित्र पर्व मनाइँदै र इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण स्थगित गर्ने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको घोषणा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।